यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। जनतालाई दिने सेवामा कुनै विलम्ब र आलटाल नगर्न कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संविधान दिवस विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने सरकारको निर्णय। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा 50 सीटमा एमबीबीएसको पढ़ाई शुरू हुँदै र भारतको मणिपुर राज्यस्थित जिरीबाम जिल्लामा भएको हिंसात्मक झडपमा कम्तीमा 5 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यबाट जनतालाई दिइने सेवामा कुनै विलम्ब र आलटाल नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। 21औं निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको अक्षम्य अपराध भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक वातावरण बनाउनु सबैको दायित्व भएको बताउनुभयो। उहाँले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानूनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले अहिलेको सरकारले निजामती सेवा विधेयक लगायत महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि छलफल अघि बढ़ाउने विश्वास दिलाउनुभयो। उहाँले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताउनुभयो। सोही अवसरमा प्रधानमन्त्री ओलीले 40 जना कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्नुभयो। प्रधानमन्त्री ओलीले 10 जनालाई उत्कृष्ट निजामती पुरस्कार र 30 जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मानित गर्नुभएको छ। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ भने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो। मन्त्री गुप्ताले कर्मचारीको क्षमता विकास मार्फत प्रविधि मैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। नयाँ बन्ने संघीय निजामती सेवा ऐनले कर्मचारी तन्त्रमा देखिएको अन्यल हटाई सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाह र प्रवर्धनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल भारत बीचका समस्या सहजै समाधान गर्न सकिने बताउनु भएको छ। जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको अन्तर्राष्ट्रिय जलप्रवाह कानून नेपाल भारत सहकार्यको दृष्टिकोण पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल भारत बीचमा रहेका केही समस्या समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्री बीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजी गठन गरिएको स्मरण गर्नुभयो। संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यता सहितको न्यायचित राष्ट्रवाद प्रकट भएको र त्यसका आधारमा थप बहस गर्न सकिने बताउनुभयो। पुस्तकमाथि समीक्षा गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले नेपालको जल सम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड़ दिनुभएको थियो। सरकारले संविधान दिवस, राष्ट्रिय दिवस 2081 3 दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने भएको छ। संविधान सभाबाट नेपालको संविधान 2072 असोज 3 गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ। समितिले आगामी असोज 2, 3 र 4 गते 3 दिनसम्म नेपालभित्र र विदेश स्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली लगायत कार्यक्रम गर्ने तथा असोज 3 गते संविधान दिवस मनाउने निर्णय गरेको हो। समितिको निर्देशानुसार असोज 2 गते संघीय सरकार तथा केन्द्रीय स्तरका कार्यक्रम अन्तर्गत संविधानका विषयमा केन्द्रीय विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, संचालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यता समाजवादी व्यवस्थासँग मिल्दो जुल्दो भएकाले त्यसलाई अझ प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 21 खोकनामा लागेको 12 वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेवा सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवा समुदायले मुलुकको राजनैतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। भाद्र शुक्ल तृतीयाका दिनमा महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज गोदान पूर्ण पात्र गरी व्रत समापन गरेका छन्। सामान्यतया अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज व्रत भने भोलिपल्ट बिहान मात्र गर्ने शास्त्रीय परम्परा छ। भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन्। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्र पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व पनि आज मनाइएको छ। यस वर्षको इन्द्र जात्रा अर्थात कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्र ध्वजा फहराउने लिंगो आज राति भक्तपुरबाट काठमाण्डौ ल्याइएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 10 स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाहितमा भक्तपुरको जंगलमा ल्याइएको यशी अर्थात लिंगो गैराती काठमाण्डौ ल्याइएको केन्द्रीय मानन्दर संघका सदस्य एवं प्रचार संयोजक केके मानन्दरले जानकारी दिनुभयो। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत शैलीमा मनाइने इन्द्र जात्राको लिंगो अर्थात यशी भाद्र शुक्ल पक्ष द्वादशीको दिन इन्द्र ध्वजोत्थान गरी शुरू गरी इन्द्र जात्रा चौथी अर्थात इन्द्र ध्वज 8 दिनसम्म मनाउने गरिन्छ। यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथ यात्रा पनि गरिन्छ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ़ाई शुरू हुने भएको छ। चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढ़ाई संचालनका लागि प्रतिष्ठानलाई पहिलो वर्ष 50 सीट सुनिश्चित गरेको छ। 50 सीटमा 75% छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउने व्यवस्था रहेको छ। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका लागि 50 सीटको सुनिश्चितता भएको जानकारी दिनुभयो। प्रतिष्ठानले करिब 7 वर्षपछि एमबीबीएस पठन पाठनका लागि आयोगबाट अनुमति पाएको हो। हाल प्रतिष्ठानमा बीएससी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठन पाठन चालू अवस्थामा रहेको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा 5 खल्लागाडमा हाइस गाडी दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। जुम्लाबाट सुर्खेत आउँदै गरेको हाइस गाडी आज दिउँसो दुर्घटना हुँदा 8 जना घाइते भएका र तीमध्ये 5 को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिनुभयो। 18 जना सवार गाड़ीको ब्रेक फेल हुँदा दुर्घटना भएको थियो। काठमाण्डौमा असोजको पहिलो साता अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रूम टू रीडको संयुक्त आयोजनामा आगामी असोज 4 र 5 गते अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुन लागेको हो। प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने 2 दिने सम्मेलनमा नेपाल सहित भारत, चीन, बंगलादेश, श्रीलंका, भूटान, पाकिस्तान, अमेरिका, दक्षिण कोरिया, नेदरल्याण्ड, डेनमार्क लगायतका देशबाट 25 भन्दा बढ़ी विदेशी सर्जकको सहभागिता रहनेछ। वर्षाका कारण सड़क अवरूद्ध हुँदा बाजुराका स्याउ किसानले हरेक वर्ष स्याउको बजारीकरणमा समस्या झेल्दै आएका छन्। अवरूद्ध सड़क समयमै मर्मत हुन नसक्दा उत्पादित स्याउ मानिसले घण्टौ बोकेर बजारसम्म पुर्याउनु परेको कृषकहरूको गुनासो छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
आफूले रोहन गर्नुपर्ने पिठीको खोइला गएर खुट्टाको खोइला गइरहेको छ, रोहनी नभएर स्याउ त्यतिकै खेर बारीमा गइरहेको, भैँसीलाई दिएको छ अथवा गाईलाई गोरुलाई त्यसै पकाएर पनि दिने गरिरहेको छ।
धेरै टाढाबाट आउनुपर्छ अनि स्याउ बिक्री हुँदैन, फर्किनु पर्ने बाध्यता छ।
डोकोमा करिब 60 केजी स्याउ बोकेर एक दिनको पैदल यात्रामा पर्ने सदरमुकाम मार्तडी बजारमा बिक्री गर्न आइपुगेका बुढीनन्दा नगरपालिका वडा नम्बर 9 का धनबहादुर रावत र ईश्वरी रोकाया। धनबहादुर र ईश्वरीले बेहोरी रहनु भएको स्याउ बजारीकरणको समस्या यतिखेर बाजुराका प्राय सबै स्याउ कृषकहरू बेहोर्न बाध्य बनेका छन्। बर्सात शुरू भएसँगै अवरुद्ध हुने मार्तडी कोल्टी सड़क खण्डका कारण झमेला भोग्दै आएका यहाँका स्याउ कृषकका समस्या यो वर्ष पनि जस्ताका त्यस्तै रहेपछि कृषकले सरकारसँग गरेका पुराना माग पुनः दोहोर्याएका छन्। सहारा स्याउ बगैचा पाण्डुसेनका संचालक पूर्ण बहादुर रावत:
किसानलाई यति हो, आफ्नो उत्पादन लैजाने बाटो बनाइदियोस्, आफ्नो उत्पादन खपत हुने बजार देखाइदियोस्। मैले भने कम्तीमा जुस बनाउने मेसिन ल्याएर जुसलाई स्टोर गर्ने कुनै केमिकल त्यस्तो खालको प्रविधि ल्याइदियो भने त्यो जुस बनाएर बनाउन सकिन्छ। तुरन्तै चाहिँ सक्छ भने सरकारहरूले चाहिँ चाना बनाउने त्यो मेसिनहरू ल्याइदियो भनेदेखि चाहिँ सदुपयोग भयो, नभए स्याउले चाहिँ कुहिनुको विकल्प छ।
विगत 5 वर्षदेखि कृषकको बारीबाटै अनुदानमा स्याउ ढुवानी गरी बजारीकरण गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले समेत यस वर्ष बजेट अभाव देखाउँदै स्याउ ढुवानी गर्न नसकिने जनाएको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्याय:
ज्ञान केन्द्रको तर्फबाट स्थानीय रैथाने बाली उत्पादन एवं बजारीकरण सहयोग भनेर हामीले कार्यक्रममा प्रस्ताव गरेको हो। हाल बजेटको व्यवस्थापन नभएकोले हामी स्याउ ढुवानीका लागि कार्यक्रम सञ्चालन गर्न सकिरहेका छैनौ।
बाजुरामा कुल 370 हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने गरिएको छ, जसमध्ये हाल उत्पादनशील क्षेत्र 175 हेक्टर रहेको छ भने जम्मा उत्पादन 1137 मेट्रिक टन हुने गरेको भए पनि ढुवानी र बजारीकरण कृषकहरूको मुख्य चुनौती बन्दै गएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको मणिपुर राज्यस्थित जिरिबाम जिल्लामा आज भएको हिंसात्मक झडपमा कम्तीमा 5 जनाको मृत्यु भएको छ। युद्धग्रस्त म्यानमार संघको भारतको सीमामा रहेको जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा 5 जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ। मणिपुर राज्यमा मुख्यतया हिन्दू बहुमत मेइतेई र इसाई कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा 1 वर्षभन्दा बढ़ी समयदेखि द्वन्द्व जारी छ। द्वन्द्व बढ़दै गएपछि हाल पहिले बसोबास गर्ने समुदायलाई जातीय रेखामा विभाजन गरिएको छ। विद्रोही समूहले हिजो गरेको रकेट आक्रमणमा 78 वर्षीय वृद्धको मृत्यु हुनुका साथै अन्य 6 जना घाइते भएपछि त्यहाँका विद्यालयहरू पनि बन्द गर्ने आदेश दिइएको थियो। चीनको हाइनान प्रान्तमा एउटा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा 2 जनाको मृत्यु भएको छ भने 90 भन्दा धेरै मानिस घाइते भएका छन्। यागी नाम दिइएको उक्त सुपर टाइफूनले सड़कहरू जलमग्न बनाएको छ भने विद्युत आपूर्तिमा अवरोध निम्त्याएको थियो। आँधीको वेग प्रति घण्टा 230 किलोमिटर मापन गरिएको छ। यागी एशियामा यस वर्षको र दक्षिण चीनमा 1 दशक यताकै सर्वाधिक शक्तिशाली समुद्री आँधी हो। आज दिउँसो उक्त आँधी उत्तरी भियतनाम पुगेको छ। सन् 2014 रमासुन समुद्री आँधीले 46 जनाको ज्यान लिएको थियो। त्यस यता हाइनानलाई प्रभावित तुल्याएको सर्वाधिक शक्तिशाली समुद्री आँधी यागी हो। चीनको मौसम विभागले शरद ऋतुमा तटसम्म आइपुगेको सबैभन्दा शक्तिशाली समुद्री आँधी यागी भएको उल्लेख गरेको छ। आँधी आउनु पूर्व नै उक्त टापुका करिब 4 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। रेल डुंगा र हवाई उडानहरू रद्द गरिए भने विद्यालयहरू बन्द गरिएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मुलुकको अर्थतन्त्रका विषयमा राजनीतिक तहमा निरन्तर छलफल र संवाद हुनुपर्नेमा राजनीतिज्ञ तथा अर्थशास्त्रीहरूले जोड़ दिनुभएको छ। अर्थशास्त्री हरि रोक्काद्वारा लिखित वैकल्पिक अर्थतन्त्र पुस्तकको विमोचन समारोहमा शनिबार वक्ताहरूले अर्थ राजनीतिका बारेमा वैकल्पिक बहस आवश्यक भएको बताउनु भएको हो। त्यस अवसरमा लेखक अर्थशास्त्री हरि रोक्काले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत र समग्र समाज बीच नेपालको अर्थ राजनीति बारे वैकल्पिक बहस आवश्यक भएकोले पुस्तक तयार पारेको बताउनुभयो। देशमा बहुदलीय व्यवस्था प्रारम्भ भएपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिएकोमा यथार्थमा त्यस्तो हुन नसकेको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो। कार्यक्रममा पूर्व कृषि मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भूषालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम चिन्तन हुने गरेको उल्लेख गर्नुभयो। अर्थविद प्राध्यापक अच्युत वाग्लेले अर्थतन्त्रका विषयमा राजनीतिक दलहरूमा निकै कम विचार विमर्श हुने गरेको बताउँदै अर्थतन्त्र बारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय योजनाका सदस्य गीता पौडेल अधिकारीले केन्द्रमा बसेर नीति तथा कार्यक्रम बनाउने तर त्यसलाई तल्लो तहले कार्यान्वयन गर्नुपर्ने विद्यमान अवस्थाले लक्षित नतिजा हासिल गर्न चुनौतीपूर्ण हुने उल्लेख गर्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गुणस्तरीय निर्माणलाई मूल मन्त्र बनाएर अघि बढ्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। मोरङ निर्माण व्यवसाय संघको 27 साधारण सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो। मुख्यमन्त्री कार्कीले खरिद ऐन प्रति लक्षित गर्दै निर्माण व्यवसायलाई सहज हुने गरी नीति नियम सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरू गम्भीर आर्थिक समस्यामा परेको बताउनु भएको थियो। चितवनको कालिका नगरपालिका पदमपुरमा च्याउको व्यावसायिक उत्पादन शुरू भएको छ। त्यहाँ 12 वातावरण अनुकूलित टनेल मार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन शुरू गरिएको हो। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन शुरू गरिएको बताउनुभयो। नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्धन गर्न विभिन्न अनुदान प्राविधिक कृषि उपकरण लगायतमा सहयोग गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा फर्मका संचालक कमल शर्मा सुवेदीले एउटा टनेल 10 टन कम्पोस्टको क्षमताको भएको बताउँदै त्यसबाट 18-20% च्याउ उत्पादन हुने जानकारी दिनुभयो। नवनिर्मित 12 टनेलमा 65 दिनमा करिब 24,000 किलो च्याउ उत्पादन हुने अनुमान गरिएको छ। हाल डल्ले च्याउ प्रति किलो 400 रुपियाँमा बिक्री हुने गरेको छ। कैलालीको गोदावरी क्षेत्रमा नगदे बालीका रूपमा उखु खेती हुँदै आए पनि उखु खेतीको क्षेत्र भने विस्तार हुन सकेको छैन। उखु खेतीमा संलग्न किसानलाई बिउ मल लगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखु खेती विस्तार हुन नसकेको स्थानीय किसानहरूले बताएका छन्। उत्पादित उखुको बजार अभाव भएकोले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। प्रदेश सरकारले जिल्लामा उखु खेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध गराएको छैन। विगतमा उखु खेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। जिल्लामा 25 वर्ष अघि 700 हेक्टर क्षेत्रफलमा विस्तार भएको खेतीको क्षेत्रफल घटेर हाल 225 हेक्टरमा सीमित भएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
एपीएफ क्लबले एन्फा महिला लीगमा विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ। सादोपाटो स्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपीएफले आर्मीलाई 2-1 गोलले हरायो। एपीएफको जितमा सविता राणा मगरले पहिलो हाफको इन्जुरी समय र गीता राणा मगरले 67 मिनटमा गोल गरिन्। आर्मीका लागि विमला चौधरीले 56 मिनटमा सान्त्वना गोल गरिन्। जितसँगै एपीएफले 2 खेलबाट 4 अंक बनाएको छ भने आर्मीको समान खेलबाट 3 अंक रहेको छ। लीगमा विभागीय 3 सहित 10 टोलीको सहभागिता रहेको छ। लीगको विजेताले 10 लाख र उपविजेताले 5 लाख रूपियाँ पुरस्कार पाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। लीगको उत्कृष्ट खेलाड़ीलाई 1 लाख, फेयर प्ले टोलीलाई 1,50,000, विधागत उत्कृष्ट खेलाड़ीलाई जनै 50,000 रूपियाँ प्रदान गरिनेछ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 सम्पन्न भएको प्रथम आमन्त्रित अन्तर प्रदेश आईटीएफ तेक्वान्दो खुला प्रतियोगितामा लुम्बिनी प्रदेशले आफ्नो वर्चस्व कायम गर्दै अधिकांश खेलमा पदक जित्न सफल भएको छ। प्रतियोगितामा खेलिएका 11 तौल समूहका खेलहरूमा लुम्बिनीले 9 तौल समूहमा प्रथम स्थान हात पारेको छ। महिला 21-25 केजी तौल समूहमा लुम्बिनीकी राईका चौधरीले पहिलो स्थान प्राप्त गर्दा कर्णालीकी स्मृति बुढा दोस्रो र लुम्बिनीकी कृष्ण सारु मगर तथा कर्णालीकी जेनिसा शाह तेस्रो भइन्। यस्तै 26-30 केजी समूहमा लुम्बिनीकी दिव्या थापा प्रथम भइन् भने पुष्पा थापा दोस्रो र मानुषी थापा तथा आरिम विष्ट तेस्रो स्थानमा रहिन्। पुरूषतर्फ 20-25 केजी तौल समूहमा लुम्बिनीका सरस्वती कठायतले पहिलो स्थान हासिल गर्दा कर्णालीका गौरव रोकाया दोस्रो र सुदूरपश्चिमका विपिन कुंवर तथा लुम्बिनीका श्याम खटिक तेस्रो स्थानमा रहेका छन्। यस प्रतियोगिताले लुम्बिनी प्रदेशको तेक्वान्दोमा उच्च प्रदर्शनलाई उजागर गरेको छ, जसले खेलाड़ीहरूको क्षमतालाई थप उचाइमा पुर्याएको छ। प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका 280 जना खेलाड़ी सहभागी भएका थिए। लामाचौर कप भलिबल प्रतियोगिताको पुरूषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। शनिबार भएको फाइनलमा एपीएफलाई 3-2 सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। नौ आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनशीपको आयोजना गरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही, केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 4.7 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। र दिपायलको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 19.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जनतालाई दिने सेवामा कुनै विलम्ब र आलटाल नगर्न कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संविधान दिवस विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने सरकारको निर्णय। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा 50 सीटमा एमबीबीएसको पढ़ाई शुरू हुँदै र भारतको मणिपुर राज्यस्थित जिरिबाम जिल्लामा भएको हिंसात्मक झडपमा कम्तीमा 5 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।